الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين خاتم النبيين سيدنا ونبينا ومولانا محمد وعلى آله وصحبه وسلم وعلى من تبعهم بإحسان ودعا بدعوتهم إلى يوم الدين أما بعد قال النبي صلى الله عليه وسلم كل أمتي يدخلون الجنة إلا من أبى قيل ومن يأبى يا رسول الله قال من أطاعني دخل الجنة ومن عصاني فقد أبى أو كما قال صلى الله عليه وسلم میرے بھائیوں بزرگوں دوستوں رمضان مبارک کے تقریباً دو عشرے مکمل ہو رہے ہیں اور آخری حصہ باقی یہ مہینہ کچھ لینے کا ہے کچھ کرنے کا ہے کچھ سیکھنے کا ہے اور زندگی کے لیے کچھ جمع کرنے کا ہے میں اس وقت صرف ایک بات آپ حضرات کے سامنے عرض کرنا چاہتا ہوں جو سچی بات یہ ہے کہ قیمتی نسخہ ہے زندگی کو قیمتی بنانے کا زندگی کو قیمتی بنانے کا ایک قیمتی نسخہ ہے اور نسخہ حدیث میں آپ صلی اللہ علیہ وسلم نے فرمایا ہے ظاہر ہے آپ صلی اللہ علیہ وسلم کی ایک ایک بات قیمتی اور آپ کی ایک ایک ادا قیمتی آپ صلی اللہ علیہ وسلم کی زندگی ایسی قیمتی ہے کہ جو اسے چھو جائے وہ قیمتی بن جائے جو بات میں کہنا چاہتا ہوں وہ یہ ہے کہ زندگی تو ہم سب گزارتے ہیں اللہ نے زندگی دی ہے تو زندگی گزارتے ہیں اور اللہ نے ایمان دیا ہے کہ اس کا کرم ہے لیکن افسوس کی بات یہ ہے کہ جو زندگی ہم گزارتے ہیں اس کے بارے میں یہ نہیں سوچتے کہ اس میں ایمان کا کتنا حصہ ہے ایمان نام کی حد تک ہے ایمان کہیں اندراج کی حد تک ہے تو یہ ایمان کافی نہیں وہ جب تک دل کے اندر داخل نہ ہو اور زندگی میں سرایت نہ کر جائے اس وقت تک اس ایمان کا اللہ کے ہاں اعتبار نہیں ہے تو کس طرح ہماری زندگی ایمانی بن جائے ہم جو کریں وہ اللہ کے بارگاہ میں قبول ہو جائے وہ ہمارے لیے آخرت کا ذخیرہ بن جائے میں وہ بات آپ حضرات کے سامنے کہنا چاہتا ہوں اس کا ایک نسخہ ہے اس نسخے کو اس مہینے میں اگر آزمایا جائے اس سے بہتر کون سا وقت ہوگا شاید یہ عادت ایسی پڑ جائے کہ ساری زندگی کام آئے کم از کم سال بھر کام آئے ورنہ ساری زندگی کام آئے ایسا نسخہ ہے کہ آدمی کی پوری زندگی عبادت بن جاتی ہے اللہ کی رضا کا ذریعہ بن جاتی ہے ہم کام تو کرتے ہی ہیں اور زندگی ہے زندگی گزارتے ہیں لیکن زندگی کیسے قیمتی بن جائے اور کیسے اللہ کی رضا کا ذریعہ ہو جائے یہ اس کا ذریعہ ہے آپ صلی اللہ علیہ وسلم نے بہت کھلے لفظوں میں ایک بات ارشاد فرمائی جو میں نے حدیث آپ کے سامنے پڑھی اس میں یہ حقیقت آپ بیان فرما رہے ہیں آپ نے پہلے سے یہ فرمایا کہ کل امتی یدخلون الجنہ الا من ابا کہ میری پوری امت جنت میں داخل ہوگی سوائے اس کے جو انکار کرے پوری امت جنت میں داخل ہوگی سوائے اس کے جو انکار کرے تو یہ سوال کیا گیا کہ اللہ کے رسول جنت میں داخل ہونے سے کون انکار کرے گا پھر آپ نے وہ حقیقت بیان فرمائی یا بیان فرمانا چاہتے تھے؟ فرمایا کہ من اطاعنی دخل الجنہ ومن عصانی فقد ابا، جو میرے راستے پر چلے گا، میری بات مانے گا، وہ تو جنت میں داخل ہوگا، اور جو میری نافرمانی کرے گا وہ ہویا کہ جنت میں داخل ہونے سے انکار کر رہا. یہی تو نتیجہ ہے نا. جو آپ صلی اللہ علیہ وسلم کی پیروی کرے گا وہ جنت میں داخل ہوگا، اور جو آپ صلی اللہ علیہ وسلم کی نافرمانی کرے گا وہ گویا کہ جنت میں داخل ہونے سے منکر ہے، وہ نہیں چاہتا کہ جنت میں داخل ہو. یہ آپ صلی اللہ علیہ وسلم کی بات ارشاد فرمائی ہے. اس کا تعلق ہماری پوری زندگی سے، پوری زندگی میں اطاعت ہو، عقائد سے لے کر عبادات تک، عبادات سے لے کر معاملات تک، معاملات سے لے کر معاشرت تک، معاشرت سے لے کر اخلاق تک، آپس کے تعلقات، جو کچھ بھی ہم زندگی گزارتے ہیں اور زندگی کی جو ضرورتیں ہوتی ہیں ہماری، تو ہم اپنی ضرورت پوری کرتے ہیں، تو کوئی شبہ نہیں. اور اللہ نے اس کی اجازت دی ہے کہ آدمی اپنی زندگی کی ضرورت پوری کر سکتا ہے، لیکن اس کا اگر خیال رہے کہ ہم وہ ضرورت صحیح طریقے پر پوری کریں، جائز طریقے پر پوری کریں، سنت کے طریقے پر پوری کریں، تو ہمارا ضرورت کا پورا کرنا بھی اللہ کی رضا کا، اس کی بندگی کا ذریعہ بن جاتا ہے. ہم شادی کرتے ہیں، ظاہر شادی ہماری ضرورت ہے، آدمی اپنی ضرورت کے لیے شادی کرتا، لیکن آپ فرماتے ہیں کہ نکاح میں سنتی، یہ نکاح میرا طریقہ ہے. اب اگر شادی سنت کے مطابق کی جائے، سادگی کے ساتھ کی جائے، آداب کا خیال کرتے ہوئے کی جائے، اللہ کی رضا کے لیے کی جائے، تو پھر شادی بھی عبادت بن جاتی ہے، نکاح کرنا بھی عبادت بن جاتا ہے، بیوی کے پاس جانا بھی عبادت بن جاتا ہے، کھانا کمانا بھی عبادت بن جاتا ہے، بیوی کے لیے جا کر بچوں کے لیے محنت کر کے کما کر لانا بھی عبادت بن جاتا ہے، دکان پر بیٹھنا بھی عبادت بن جاتا ہے، آفس میں جا کر وہاں ڈیوٹی دینا بھی عبادت بن جاتا ہے. پھر اس کے بعد ہم کھیتی باڑی کر رہے ہوں، وہاں محنت کر رہے ہوں اپنی فصل کو بہتر بنانے کے لیے، لیکن اگر طریقہ صحیح ہے، اس کو اللہ کی رضا کے لیے کر رہے ہیں، تو وہ بھی عبادت بن جاتا ہے. یہ ایک ایسا نسخہ ہے کہ آدمی اگر اختیار کرے تو اس کی زندگی، سچی بات یہ ہے کہ زمین سے آسمان پر پہنچ جائے، زمین سے آسمان پر پہنچ جائے. ہم تو زمین پر رہتے ہیں، لیکن زمین پر رہ کر اگر آسمانی احکامات پر عمل کرے گا انسان، تو رہے گا زمین پر، اس کا تعلق ہوگا آسمان سے، تو یا کہ زمین پر رہ کر آسمان پر پہنچ جائے. ایسا کنیکشن ہے یہ کہ اس کنیکشن کے بعد پھر آدمی کبھی بھی ڈسکنیکٹ ہوتا ہی نہیں، لیکن اس کے لیے قوت کی ضرورت ہے، عزم کی ضرورت ہے، حوصلے کی ضرورت ہے، اور اپنی پوری زندگی کا جائزہ لینے کی ضرورت ہے کہ ہم جو کر رہے ہیں تو سنت کے مطابق کر رہے ہیں، اللہ کی رضا کے لیے کر رہے ہیں، یا اپنی منمانی. منمانی اگر ہے تو اللہ کے یہاں اس کی کوئی قیمت نہیں. دو باتیں سمجھنے کی ہیں، ایک بات یہ کہ طریقہ سنت کا، ایک بات یہ کہ طریقہ سنت کا، ظاہری جو طریقہ ہے سنت کے مطابق ہونا چاہیے، اور دوسری بات یہ کہ نیت درست ہونی چاہیے، کام جو کریں اللہ کے لیے کریں، اللہ کی رضا کے لیے کریں. یہ دو چیزیں ایسی ہیں، ایسا نسخہ ہے جو ہماری پوری زندگی کو عبادت بنا دیتا ہے. ہم جو اپنی ضرورت کے لیے کام کرتے ہیں وہ بھی عبادت بن جاتے ہیں، لیکن شرط یہی ہے کہ ہم سنت کے مطابق کریں، اور کام جو کریں وہ اللہ کو راضی کرنے کے لیے کریں، ورنہ تو جو اعلیٰ ترین عبادتیں ہیں وہ بھی اللہ کے ہاں بے قیمت ہو جاتی ہیں. حدیث میں آتا ہے من صام رمضان ایمانا واحتسابا غفر له ما تقدم من ذنبه، جو رمضان کے روزے رکھے اللہ کے وعدوں پر یقین کرتے ہوئے، اس کے ثواب کی لالچ میں اللہ اس کے سب گناہوں کو معاف کر دیتا ہے. کتنی بڑی عبادت، مغفرت کا ذریعہ ہے، لیکن شرط لگا دی گئی کہ ایمان ہو اور احتساب، اللہ کے وعدے پر یقین ہو، اور آدمی جو کر رہا ہے اللہ کی رضا کے لیے کرے، ثواب کی لالچ میں کرے، تو یہ عمل اللہ کے بہت بڑا ہے کہ سارے گناہ معاف ہو جاتے ہیں. لیکن اب کوئی روزہ رکھے اور اس میں نیت خراب کر لیتے ہیں، تو اس کا کیا نتیجہ ہوگا؟ روزہ برباد چلا جائے گا، روزہ برباد چلا جائے گا. کوئی سوچے کہ روزہ کوئی دوسری نیت سے کون رکھے گا، کون احمق ہوگا، भाई रोजा रख लिया है तो अल्लाह इज्जत रखेगा, दिखाने के रोजा रखने वाले बहुत कम होते हैं, या कोई दूसरा मकसद हो समझ में नहीं आता क्या मकसद हो। लेकिन शैतान कहाँ कहाँ से डंक मारता है और कहाँ कहाँ से नीयत में खोट पैदा करता है आदमी सोच नहीं सकता। मैंने पहले भी शायद सुनाया, हजरत मौला रहमतुल्लाह अलैह ने किस्सा सुनाया कि यहाँ बहुत पुरानी बात है, तकसीम से पहले लखनऊ से तशरीफ ले जा रहे थे गालिबन पेशावर, और रमजान आने वाला था। रेडियो वालों ने मौलाना से कहा कि आप कोई तकरीर रिकॉर्ड करा दें तो रमजान का चांद निकलने पर वो नशर की जाएगी। मौलाना तकरीर रिकॉर्ड करा दी, चले गए। वो वहाँ जब पहुँचे पेशावर में तो चांद निकल आया। दूसरे दिन एक कर्नल साहब थे बड़े, उनके यहाँ इफ्तार और खाने की दावत, वहाँ तशरीफ ले गए शायद दरिया और उनकी कुछ बात दीन की सुन लें और शायद तब्दीली हो जिंदगी, तशरीफ ले गए। तो जब वहाँ खाना वगैरह हो गया, बातें होने लगी, तो कहने लगे मौलाना आपने कल रेडियो पर तकरीर की थी वहाँ लखनऊ में, आपने शायद रिकॉर्ड कराई होगी, वो मैंने सुनी, बड़ी अच्छी तकरीर आपने की, लेकिन एक बात आपने नहीं कही रमज़ान के बारे में। वहाँ क्या बात रहेगी? तो कहने लगे कि आपने ये नहीं कहा उसमें कि रोज़ा दिन भर आदमी जब रखता है तो इफ्तार में इतना मज़ा आता है, इतना मज़ा आता है कि दुनिया की किसी चीज़ में नहीं आता। तो फिर आगे बोले कि मैं तो रोज़ा रखता ही इसीलिए हूँ। आगे क्या कहा उन्होंने? रोज़ा इफ्तार के मज़े के लिए रखता हूँ, तो एक रोज़ा बर्बाद हुआ। रोज़ा तो अल्लाह की रजा के लिए था, सवाब की उम्मीद में था। आदमी जब गिरता है और शैतान उसको अपने नरगे में लेता है तो कैसे कैसे लेता है? अरे भाई तुम्हें मज़ा तो आ ही रहा था, कोई मज़ा ले थोड़ी जा रहा था, तुम अगर अपनी नीयत दुरुस्त कर लेते तो ये तुम्हें फ्री में मिलता, सवाब भी रोज़े का मिलता और उसके साथ साथ जो इफ्तार का मज़ा है वो भी हासिल होता। वो तो हदीस में भी उसका जिक्र आता है, इब्तलत अल-उरूक वज़हब अज़्ज़मा वसबत अल-अज्र इंशाअल्लाह। जब आदमी इफ्तार करता है तो वाकई लगता है कि जिस्म के रोए रोए में ताजगी आ गई, रग रग तर हो गई। इब्तलत अल-उरूक वज़हब अज़्ज़मा, दिन भर की प्यास शिद्दत की धूप, और जो बेचारे यहाँ तो हम लोग एसी में बैठे हैं आराम से, वो बाहर काम बेचारे जो कर रहे हैं उनसे पूछो, और रक्षा उक्षा चलाने वालों की तो वाकई लगता है जान निकल जाएगी। अब वो जब इफ्तार करेंगे तो उनको क्या लुत्फ आएगा, उस लुत्फ का कोई अंदाज़ा नहीं कर सकता। ये तो दुनिया का एक छोटा सा अल्लाह की नेमत का हिस्सा है। इफ्तार के वक्त वो अता फरमाते हैं, इफ्तार में आदमी पानी पीता है प्यास के बाद, शरबत पीता है, उसमें कैसा लुत्फ आता है। इब्तलत अल-उरूक वज़हब अज़्ज़मा, पूरा गोया के रोया रोया सरशार हो जाता है, तर हो जाता है और प्यास गायब हो जाती है। और आगे की जो बात है, सबत अल-अज्र इंशाअल्लाह, ये दिन का जो मेहनत का काम हुआ, रोज़ा रखा, अल्लाह के लिए रखा, तो अजर भी अल्लाह के तय हो जाता है। इफ्तार कर लिया, दुआ पढ़ ली, अब वो दिन भर का जो रोज़ा था रोज़ा पूरा हो गया, अब उसको सवाब मिल गया। लेकिन भाइयों, ये सवाब जब है जब आदमी अल्लाह के लिए रोज़ा रखे, ये सवाब जब है जब अल्लाह के लिए रातों में खड़ा, रातों में जब तरावीह में खड़ा हो तो सिर्फ रस्म पूरी करने के लिए नहीं, तरावीह भी पढ़ेंगे तो लोग क्या कहेंगे? अरे भाई ये तो अल्लाह की रजा का जरिया है, अल्लाह के सामने खड़े हो, अल्लाह के लिए खड़े हो। अल्लाह के लिए जब सुन्नत के मुताबिक आदमी ने तरावीह पढ़ी, अल्लाह के लिए वो तहज्जुद में खड़ा हुआ और उसने रातों में तिलावत की, रात में अल्लाह के सामने हाथ फैलाए और दुआएं मांगी और उसने जिक्र किया अल्लाह की तौफीक से, तो ये सारी चीज़ें अल्लाह तबारक व तआला की रजा का जरिया है। अल्लाह के लिए की, अल्लाह की रजा के लिए की, तो अब ये सब चीज़ें उसके लिए खजाने में जमा हैं। तो मसला ये है, ये बहुत अहम बात है, हम काम करते हैं न जाने क्या क्या करते हैं, बहुत सारे काम करते हैं, लेकिन दो चीज़ें हैं उनका हमें ख्याल नहीं होता। एक तो ये कि ज़रा सा उसका रुख दुरुस्त कर लें, भाई काम तो करना है, लेकिन काम अगर सही तरीके पर किया जाए और सुन्नत के मुताबिक किया जाए और उसमें एक चीज़ और शामिल कर ली जाए कि अल्लाह को राज़ी करने के लिए किया जाए, तो हमारी ज़रूरत भी पूरी हो रही है और जो हमारी असल वहाँ की ज़रूरत है वहाँ की ज़रूरत भी पूरी हो रही, वो गया कि अमल जो हमारा दुनिया वाला है अल्लाह के ख़जाने में जमा हो रहा है। हम मिलते हैं, मिलाते हैं, कभी अपने अजीज़ के यहाँ मिलने जाते हैं, दोस्त के यहाँ मिलने जाते हैं, क्या इसका ख्याल होता है कि ये भी तो अल्लाह की रजा का जरिया है? अजीज में आता है कि एक साहब अपने भाई से मिलने गए, अल्लाह ने एक फरिश्ता बिठा दिया रास्ते इंसान की शक्ल में, उसने पूछा भाई कहाँ जा रहे हो? कहा अपने भाई से मिलने जा रहा हूँ। क्या बात है, कोई जायदाद है, खेत है, खलियान है, बाग है, देखने जा रहे हो? कोई तुम्हारा वहाँ कारोबार वगैरह है, तिजारत बिजनेस कुछ है? नहीं नहीं कुछ नहीं, अपने भाई से मिलने के लिए जा रहा हूँ, भाई भाई से ताल्लुक है, मोहब्बत है। तो अल्लाह ताला ने फरिश्ते से कहा, उसे कहो कि तिबता व ताब ममशा का व तबव्वअत मिन अलजन्नति मंजिला। अरे वाह, क्या कहने तुम्हारे, मजे ही मजे हैं, तुम्हारा तुम भी खूब, तुम्हारा चलना भी खूब, और तुमने जन्नत में अपना ठिकाना बना लिया, तुमने जन्नत में अपना ठिकाना बना लिया। अपने दोस्त से मिलने जाते हो, भाई से मिलने जाते हो, थोड़ी सी नीयत को दुरुस्त करने की जरूरत है, हमारा ये अमल कितना बड़ा अमल अल्लाह के यहाँ। इस तरह हम कितने काम करते हैं, लेकिन हम ना तरीका देखते हैं, ना हम ये देखते हैं कि वो काम हमारा सुन्नत के मुताबिक। शादी करते हैं, शादी ब्याह में खुराफात होती हैं सारी, कितनी बड़ी इबादत है ये। बाद बुजुर्गों ने बात कही, इतनी तवील इबादत शादी कोई हो, जब दूल्हा कहता है मैंने कबूल किया, उस वक्त से लेकर मरने तक का गोया कि ये पूरा एक तसलसल है इबादत। लेकिन शर्त क्या है? कि सुन्नत समझ कर निकाह किया जाए, सुन्नत के मुताबिक निकाह किया जाए, और अल्लाह की रजा को पेश नजर रखा जाए। तो ये निकाह जो आदमी की खालिश तक में ज़रूरत है, ये भी इबादत है, और मौत तक एक मुसलसल इबादत है। बीवी का हक अदा कर रहा, बच्चों का हक अदा कर रहा, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतें पेश नज़र, अल्लाह की रजा पेश नज़र, अब ये सब इबादत। ये मेरे भाइयों, कैसा आसान नुस्खा है अल्लाह को खुश करने का, अल्लाह को राज़ी करने का, जन्नत में अपना घर बनाने का। लेकिन कितनी आसानी के साथ हम इन बातों को ज़ाय करते हैं, कितनी आसानी के साथ अपनी मेहनत को हम गोया के अकारत करते हैं, बड़े बड़े काम करते हैं, लेकिन बाद मतलब उसमें भी नियत नहीं होती। बाद लोग होते हैं रिफाही कामों में, उनको बहुत लुत्फ आता है, लोगों को पानी पिला रहे हैं, लोगों की खिदमत कर रहे हैं, हॉस्पिटल में जा रहे हैं, अभी आपको कोई ज़रूरत तो नहीं, आप कोई ज़रूरत हो तो हम पूरा कर दें, गरीबों की खिदमत कर रहे हैं, सब कुछ कर रहे हैं, काम बड़ा अच्छा है, लेकिन नीयत अच्छी नहीं है। अगर खुदा ना खास्ता वो दिखावे के लिए कर रहे हैं या एक आदत के तौर पर कर रहे हैं, तो भाई वो इतना बड़ा काम है, वो काम भी बेकार हो जाता है। अल्लाह को राज़ी करने के लिए कोई गलत काम उसमें ना किया जाए, तो ये हमारी पूरी ज़िंदगी अल्लाह की रज़ा का ज़रिया बन जाती है। तो दो बातें हैं, इन दो बातों का अपनी ज़िंदगी में इंशाअल्लाह अगर हम ख्याल रखें, और ये रमज़ान का महीना जिसमें दिल नर्म है, अल्लाह की रहमत खासा मुतवज्जे है, शैतीन जो बड़े सरकश किस्म के हैं ख़ास तौर पर, वो सब कैद कर दिए गए। इस मौके पर अगर आदमी थोड़ा सा फिक्र कर ले और इसका अपने आप को आदि बनाने की कोशिश कर ले, तो क्या बईद है कि उसकी ज़िंदगी के अंदर ये बात दाखिल हो जाए, उसका मिजाज बन जाए। अभी से इसकी मश्क की कोशिश की जाए, मस्जिद में दाखिल हो तो सोचे, मस्जिद से निकले तो सोचे, घर जाए तो सोचे, खाना खाए तो सोचे, आराम के लिए लेटे तो सोचे, और मस्जिद के माहौल में तो कितना अच्छा है, कई एहतिकाफ में हमें माशाल्लाह, यहाँ मस्जिद में दाखिल हुए एहतिकाफ की नीयत से दाखिल हुए, खाना लगाए, खाना खा रहे हैं, अब सोच लिया कि हम एहतिकाफ में तो है ही, और ये खाना जो है जिस्म को ताकत देता है, और ये एक जरिया है ताकि हम अल्लाह की बंदगी कर सकें, अल्लाह को राजी कर सके। अल्लाह का हुक्म है खाना खाओ, कुलू मिन अत्तय्यिबात वअमलू सालिहा, पाक चीजें खाओ, अच्छे अच्छे काम करो, अल्लाह का हुक्म है, इसलिए हम खाना खा रहे हैं और सुन्नत के मुताबिक खा रहे हैं। हलक तक नहीं ठूसेंगे, किसी का हक नहीं मारेंगे, बिस्मिल्लाह पढ़कर खाएंगे, अभी सारा खाना हमारी भी इबादत हो गई, खाना खाना भी इबादत हो गया। अब वहां से फारिग होकर आए मस्जिद के अंदर लेटने, हम तो माशाल्लाह मोतकीफ हैं, अब लेटेंगे थोड़ा खाना हजम हो जाएगा, तरावी पढ़ना इंशाल्लाह आसान हो जाएगी, आराम भी इसलिए ताकि तरावी का पढ़ना आसान, अब ये भी लेटना इबादत हो गया, इसमें भी अल्लाह ने सवाब लिख दिया। तो इस तरह की कितनी चीज़ें हैं, यहाँ तक कि इस्तिंजे में जाना और फारिग होना ये भी सवाब है। आदमी अगर ये सोच ले कि हम इस्तिंजे जा रहे हैं, उसकी सुन्नतें क्या हैं, हम जाएंगे पहले जब अंदर दाखिल होंगे तो बायां पैर पहले रखें, दुआ पढ़ लेंगे पहले से, फिर बायां पैर पहले रख के दाखिल होंगे, निकलेंगे तो दायां पैर पहले बाहर होगा, और ये सोचेंगे कि अल्लाह ही का तो करम है कि जिसने अज़हब अनिल अज़ा व आफ़ानी, दुआएं निकल लेंगे, अल्हम्दुलिल्लाहिल्लज़ी अज़हब अनिल अज़ा व आफ़ानी, वो अल्लाह का कितना करम है कि जिसने अज़ियत को, तकलीफ को, गंदगी को निकाल दिया, दूर कर दिया, और कैसी आफियत दे दी। अगर अजीब मामला है अल्लाह का, अंदर जाना और बाहर निकलना, इनपुट आउटपुट जो जिसको कहते हैं, ये दोनों चीज़ें ऐसी हैं कि अगर अल्लाह का हुक्म हो जाए और कहीं खलल वाक़े हो जाए तो इंसान की ज़िंदगी मुसीबत, अंदर जा ना पाए तो मुसीबत और बाहर निकल ना पाए तो मुसीबत। तो ये इस पर आदमी अल्लाह का शुक्र अदा कर, اور یہ سوچے کہ یہ صحت کی علامت ہے, اللہ نے صحت دے دی اور ہمیں صحت اللہ نے اس لیے دی تاکہ ہم اللہ کے دین کا کام کریں, اللہ کی بندگی کر سکیں. جب یہ اس نے نیت کر لی تو اب اس کے لیے گویا اس سینے میں جانا بھی عبادت ہے. تو میرے بھائیوں, تھوڑی سی فکر کی ضرورت ہے. نمبر ایک یہ کہ طریقہ صحیح, نمبر دو یہ کہ اس کے ساتھ نیت کا تھوڑا سا استحضار ہو جائے تو ہمارا ہر کام پھر اللہ کی رضا کا ذریعہ ہے. پوری بندگی ہے یہ, سراسر پوری زندگی اللہ کی بندگی, پوری زندگی اللہ کی بندگی. اسی لیے قرآن مجید میں کہا گیا وما خلقت الجن والانس الا ليعبدون, تم نے انسانوں جناتوں کو اپنی بندگی کے لیے پیدا کیا, اپنی عبادت کے لیے پیدا کیا. زندگی پوری اسی میں گزرنی چاہیے. لیکن کیا ہی کوئی ایسی بندگی کر سکتا ہے کہ رات بھر نمازیں پڑھے, دن بھر نمازیں پڑھے, دن بھر روزے رکھے, نہ اس زندگی کو جائے نہ کھانا کھائے, مر جائے گا, مر جائے گا, ہلاک ہو جائے گا, جی نہیں سکتا. اللہ نے زندگی کے جو وسائل رکھے ہیں ان وسائل کا اختیار کرنا ضروری ہے. لیکن ان وسائل کو اگر صحیح طریقے پر آدمی اختیار کرے, سنت سمجھ کر کرے, اللہ کی بندگی کے لیے کرے, اللہ کی رضا کے لیے کرے, تو بھائیوں کی سب عبادت. اور اگر عبادتوں میں نیت خراب ہو جائے تو نمازیں بھی منہ پہ پھینک کے مار دی جائیں, نمازیں منہ پہ پھینک کے مار دی جائیں گی. بھی جہاد بھی قبول نہیں اللہ کے یہاں. ایک شہید جو اپنی جان دے رہا ہے, دیکھنے والا ہی سمجھ رہا ہے کہ اس نے اپنی جان اللہ کے لیے دے دی, لیکن نیت اگر اس کی خراب ہے اور جان اللہ کی رضا کے لیے اس نے نہیں دی, تو کل قیامت میں اس کو منہ کے بل کھینچ کر جہنم میں پھینک دیا جائے گا. یہ شہید ہونا بھی کام نہیں آئے گا, عالم ہونا بھی کام نہیں آئے گا. ساری دنیا لٹا ڈالے, لاکھوں لاکھ روپے خرچ کر ڈالے, لیکن اگر خدا نخواستہ اس لیے کیا کہ مخیر کہا جائے, حاجی صاحب کہا جائے, نیم پلیٹ لگوائی جائے, سب برباد ہو گئے. حدیث میں یہ بھی آتا ہے کہ اللہ تعالیٰ جب کہیں گے اتنا مال تمہیں دیا تھا کیا کیا, تو کہے گا یا اللہ کوئی خیر کا راستہ نہیں چھوڑا جس میں خرچ نہ کیا ہو. اللہ تبارک و تعالیٰ فرمائیں گے جھوٹ کہتا ہے, اس نے تو اس لیے کیا تھا تاکہ مخیر کہا جائے, سخی کہا جائے, حاجی صاحب کہا جائے, فلاں صاحب کہا جائے. ہو گیا دنیا میں کہا جا چکا نام کی تقریب لگ گئی, ہو گیا کام ختم, اس کو منہ کے بل کھینچ کر جہنم میں پھینک دیا. یہ بہت ہی خطرناک مسئلہ ہے کہ بڑی بڑی عبادتیں اگر ان میں نیت ہماری خراب ہو جائے تو برباد. تو دو باتیں میرے بھائیوں, زندگی کو کارآمد بنانے کی, زندگی کو قیمتی بنانے کی, اس کو اللہ کی رضا کا ذریعہ بنانے کی, آخرت میں اس کے ذریعے سے ذخیرہ کرنے کی. ایک تو یہ کہ ہم جو کام کریں صحیح طریقے پر کریں. اور صحیح طریقہ کیا ہے؟ اللہ کے نبی کا طریقہ. صحیح طریقہ کیا ہے؟ اللہ کے نبی کا طریقہ. اور کوئی طریقہ صحیح ہو سکتا ہے؟ آپ صلی اللہ علیہ وسلم کو اللہ نے اسوہ حسنہ بنایا, اسوہ کاملہ بنایا, آپ کی زندگی کو کامل و مکمل بنایا, انسانوں کے لیے رہنما اور رہبر بنایا. آپ کی زندگی کو دیکھ کر زندگی گزارنا اور پورے روز و شب اس کے مطابق بسر کرنا, یہ اگر آدمی اپنے آپ کو اس کا عادی بنا لے اور تھوڑی سی نیت اپنی درست کر لے اللہ کی رضا کی, تو یہ پوری زندگی عبادت ہے. بس میں صرف یہی بات اس موقع پر کہنا چاہتا ہوں کہ رمضان کا مہینہ ہے, ابھی سے ہم ابھی اٹھتے ہی طے کر لیں انشاءاللہ, آج سے اس وقت سے لے کر آئندہ ہم کوشش تو کریں. ٹھیک ہے, ظاہر ہے غلطیاں ہوتی ہیں, آدمی ٹھوکر کھاتا ہے, لیکن کوشش تو کرے کہ اب اٹھیں گے ہم, قدم اٹھائیں گے تو انشاءاللہ صحیح طریقے پر اٹھائیں گے, سنتوں کا اہتمام کریں گے اور ہر کام میں اللہ کی رضا کی نیت کریں گے. یہ اگر ہم نے اپنے آپ کو اس پہ ڈھال لیا, عادی بنا لیا اور رمضان میں خاص طور سے اس کی مشق کر لی, تو کیا بعید ہے کہ اللہ تبارک و تعالیٰ ہمیں ایک نئی زندگی عطا فرمائے, ایک نئی زندگی عطا فرمائے. ایسی زندگی جو اللہ والوں کی زندگی, کیا فرق ہے اللہ والوں کی زندگی میں عام لوگوں کی زندگی میں؟ کیا وہ فرشتے ہوتے ہیں؟ کیا ان کو زندگی کے تقاضے نہیں ہوتے؟ کیا ان کو بھوک و پیاس نہیں لگتی؟ نبیوں کو بھوک پیاس لگتی, نبیوں کو زندگی کے تقاضے ہوتے ہیں. فرق یہ ہے کہ جو کام وہ کرتے ہیں وہ صحیح نہج پر کرتے ہیں, صحیح طریقے پر کرتے ہیں, اللہ کو راضی کرنے کے لیے کرتے ہیں, ان کی زندگی کا رخ کچھ اور ہوتا ہے. اللہ نے ہمارے لیے بھی راستہ کھولا ہے, ہم بھی اگر انشاءاللہ یہ نیت کر لیں اور اپنی زندگی کو اس کے مطابق بنانے کی کوشش کر لیں تو ہمیں ایک نئی زندگی ملے گی, اللہ کی رضا ہمیں حاصل ہوگی. اور یہ رمضان کا مبارک مہینہ جو اللہ نے ہمیں تقوی کا مزاج بنانے کے لیے دیا ہے, انشاءاللہ اس سے تقوی کا مزاج بھی بنے گا. بس یہ انشاءاللہ ہم یہاں سے سبق لے کر جائیں گے اور آج سے ہم یہ طے کریں گے کہ ہمارا کام سنت کے مطابق انشاءاللہ کریں گے, وراثت تقسیم کریں گے سنت کے مطابق جو قرآن مجید میں, ہم شادی کریں گے سنت کے مطابق, ہم گھر والوں سے معاملہ کریں گے سنت کے مطابق. اس کی ترتیب و تفصیل کیا ہے اگر موقع ہوا تو انشاءاللہ اگلے ہفتے میں تفصیل سے انشاءاللہ بات اسٹارٹ کروں گا. اللہ تبارک و تعالیٰ ہم سب کو توفیق عطا فرمائے. وآخر دعوانا الحمدللہ. اللهم صل على سيدنا ونبينا مولانا محمد وعلى آل سيدنا ونبينا ومولانا محمد وبارك وسلم. ربنا تقبل منا إنك أنت السميع العليم, وتب علينا إنك أنت التواب الرحيم. ربنا آتنا من لدنك رحمة وهيئ لنا من أمرنا رشدا, رب وفقنا لما تحب وترضى وجعل آخرتنا خيرا من الأولى اللهم أحسن عاقبتنا في الأمور كلها وأجرنا من خزي الدنيا وعذاب الآخرة يا الله میں فضل کا معاملہ فرما دے یا اللہ ہم سب کو اپنی پسندیدہ زندگی نصیب فرما دے جس سے تو راضی ہوتا ہو یا اللہ جس سے تیرا کرم حاصل ہوتا ہو جس کے ذریعے سے جنت کے ہم مستحق بن جاتے ہوں یا اللہ اپنے فضل سے ایسی ہمیں اعلیٰ و پاکیزہ زندگی اور صحیح زندگی نصیب فرما ہماری نیتوں کو بھی درست فرما یا اللہ اس نے عمل کے ساتھ اس نے نیت کی توفیق عطا فرما ہماری زندگی کو اپنے نبی صلی اللہ علیہ وسلم کی زندگی کے سانچے میں ڈھال دے یا اللہ اپنی رضا کے لیے ہمیں قبول فرما یا اللہ جو بیمار ہوں ان کو شفا عطا فرما جو پریشان حال ہوں ان کی پریشانی دور فرما جو مقروض ہوں ان کے قرض کی ادائیگی کی صورتیں پیدا فرما یا اللہ سب کے ساتھ اپنے کرم کا اپنے فضل کا معاملہ فرما ہر طرح کے شر سے فتنوں سے آزمائشوں سے پریشانیوں سے بیماریوں سے یا اللہ آفات ارضی و سماوی سے تمام ملت اسلامیہ کی حفاظت فرما یا اللہ تمام ملت اسلامیہ کی حفاظت فرما یہاں بھی مسلمان مظلوم و مقہور ہیں یا اللہ اپنی قدرت قادرہ سے ان کو مصیبت سے نکال لے یا اللہ جو ظالم ہیں تو ان کو سزا دے اور یا اللہ ہدایت مقدر ہے تو یا اللہ ہدایت کے لیے دلوں کو کھول دے یا اللہ دلوں کو ہدایت کے لیے کھول دے اور ہم سب کو ذریعہ سعادت و ہدایت و نجات فرما یا اللہ کی محبت و شوق ہمیں نصیب فرما یا اللہ جو بیمار ہوں ان کو شفا عطا فرما جو پریشان حال ہوں ان کی پریشانی دور فرما جو مقروض ہوں ان کے قرض کی ادائیگی کی صورتیں پیدا فرما یا اللہ پوری ملت اسلامیہ پر اپنا کرم فرما عالم اسلام پر اپنا کرم فرما یا اللہ بزرگوں کی عمروں میں برکت عطا فرما حتی والا کو صحت و قوت عطا فرما تمام مرحومین کی مغفرت فرما یا اللہ ہماری مغفرت کے فیصلے فرما جب بھی وقت آیا تو ایمان کے ساتھ دنیا سے اٹھا اور اپنے نیک بندوں میں ہمارا حشر فرما وصلی اللہ تعالی علی خیر خلقہ سیدنا و نبینا و مولانا محمد و علی آلہ و صحبہ اجمعین برحمتک یا ارحم الراحمین.